डॉक्टर साहब, ये बहुत ही अहम मौजू है। एक तो खुद आप बताइए कि क्यों हम लोग इसके गिर्द इकट्ठा हो सकते हैं। यकीनन कुरान के गिर्द हुक्म दिया है खुदा ने इकट्ठा होने का, और ये कुरान से अलग वाकया नहीं है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम व बिही नस्ताईन इन्नहु खैरु नासिरिन व मुईन व सल्लल्लाहु अला मुहम्मदिन व आलिहि ताहिरीन। हसन भाई, ईद गदीर, ईद सईद गदीर जो है, ये इसका जो ये वाकया जो है, ये वाकया मरबूत नहीं है फ़कत अली और औलाद अली के साथ। ये एक बशरी वाकया है, ये एक इंसानी वाकया है जो मरबूत है पूरी इंसानियत के साथ,
बेशक
कि जिसके असरात पूरी इंसानियत के ऊपर पड़े हैं और पड़ रहे हैं, और जिसका रब्त जो है वो इंसान। अगर ये ख़ानदान नबूवत के साथ या अली अलैहिस्सलाम के साथ मरबूत होता, तो आप देखते हैं कि जब इमाम अली अलैहिस्सलाम को हुकूमत मिलती है तो फरमाते हैं, मेरे नज़दीक ये हुकूमत या ये इकतदार भेड़ के नाक से बहने वाले पानी से भी बेअर्जिशतर है, उसकी भी फिर कोई अर्जिश है इस हुकूमत की मेरे नज़दीक। कहने का मतलब ये कि अली अलैहिस्सलाम को ये इकतदार या ये जो खिलाफत है, ये शख्स ज़ात के लिए नहीं, बल्कि ये मसला था इंसानियत का। और अली अलैहिस्सलाम की एक खसूसियत और ख़ूबी ये थी कि अली हमेशा जो उनका ज़ाती मसला होता था, अली हूँ या औलाद अली हूँ या जितने भी मासूमीन गुजरे हैं, हमें बाज़ दफ़ा ताकीद की गई है कि तुम अफ़ व दरगुज़र करो, बाज़ दफ़ा कहा गया नहीं, पाफिशारी करो, इस्तकामत के साथ क़याम करो, रुक रुक जाओ और शीशा पिलाई हुई दीवार की तरह जो है वो आगे खड़े हो जाओ,
डट जाओ।
कहाँ पे डट जाओ और कहाँ पे अफ़ दरगुज़र करो। बुज़ुर्ग उलमा यही फरमाते हैं, किताबों में लिखा है कि जहाँ पे आपका शख्सी मामला हो वहाँ पे अफ़ दरगुज़र कर दो, माफ़ कर दो, अल्लाह माफ़ करने वालों को दोस्त रखता है। लेकिन जहाँ पे इंसानियत का मसला हो, इंसानियत की फलाह बहबूद और इंसानियत के मफादात की बात हो, वहाँ पे डट जाओ, दीन की बात हो वहाँ पे डट जाओ। क्यों? दीन मरबूत है इंसानियत के साथ, अगर थोड़ा सा भी उसके अंदर कोई खला आ गया तो उसका नुकसान न फकत उन्हीं मौजूद लोगों को पहुँचेगा, बल्कि इसका नुकसान जो है पता नहीं कितनी सदियाँ आने वाली नस्लों तक उनको पहुँचता रहेगा। लिहाजा गदीर का वाकया मरबूत है पूरी इंसानियत के साथ। आप देखते हैं कि असर हाजिर में आज जब दुनिया इतनी तरक्की और पेशरफ्त कर चुकी है, हर बशर की और क्या मुस्लिम क्या तो मुसलमान फ़िरकों की बात मौजू के अंदर कर रहे थे, मैं इसको ओवरऑल पूरी इंसानियत के लिए लेता
इंसानियत
हूँ,
के लिए
क्या मुस्लिम क्या गैर मुस्लिम, हर बशर की पुकार यही है कि हमारा जो पेशवा हो, हमारा जो लीडर हो, हमारा जो सदर हो या हमारा जो वजीर आजम हो, वो आदिल इंसान हो, वो साद अज़ीज़ हो, वो दूसरों के साथ अदल इंसाफ करने वाला हो, वो अवाम का दर्द अपने सीने में रखने वाला हो, वो मुल्क की पेशरफ्त और तरक्की के लिए जो है अच्छे अच्छे प्रोग्राम रखता हो, वो आलिम हो, वो शुजा हो, वो बहादुर हो, यानी जितनी भी खसूसियात एक अच्छे इंसान की हैं हर बशर अपने लीडर में वो देखना चाहता है।
बिल्कुल ऐसे
ठीक है, अगर ऐसा लीडर किसी मकतब के पास आ जाए तो वो मकतब, आप देखते हैं कि ये तारीखी बातें हैं और तारीखी हकायक हैं हसन भाई, जिनसे कोई भी इनकार नहीं कर सकता, किसी कौम ने तारीख बशर में कमाल की मंजिलों को छुआ है या तय किया है, तो उसके पीछे आप मेन मुहर्रक ये देखेंगे कि फर्स्ट ऑफ ऑल वो मिल्लत और वो कौम किसी पेशवा के पीछे खड़ी हुई है, और उस पेशवा ने अपनी बसीरत, अपनी शराफत, सदाकत, दयानत के साथ उस कौम को गाइड किया है, और उसकी गाइडेंस और उसकी रहनुमाई के नतीजे में वो कौम तरक्की कर गई और आगे निकल गई है।
बिल्कुल
और कोई भी कौम अगर पस्ती की तरफ गई है तो उसके पीछे भी आप यही देखेंगे, या उस कौम ने कोई लीडर इंतखाब किया नहीं है, या किया है तो हर कौम कबीले ने हर कौम ने, यानी आप अगर इंटरनेट पर सर्च करें मलूक व तवायफ के नाम से तो आपको पता चलेगा कि मुसलमान हुकूमतें या मुसलमान खिलाफतें तारीख में जब गिरी हैं तो उनके असबाब क्या थे, ये मलूक व तवायफ यानी हर बंदे ने अपने घर का एक पेशवा बना रखा था।
रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने गदीर खुम पर आके ऐलान किया था कि अली जिस जिस के
मैं मौला हूँ
जिस
उस
जिस का मैं मौला हूँ उसके अली मौला है, और मौला का मतलब है दोस्त यहाँ पे। तो लेकिन एक चीज़ समझ में नहीं आती, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम सबको इकट्ठा करके क्यों ये ऐलान करना चाहेंगे कि ये हमारे दोस्त हैं, ये तो हमेशा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के
एक बड़ा
साथ थे।
मज़े का वाकया हसन भाई मुझे याद आ रहा है कि एक मोहतरम थे, उसने किसी एक बार के फाले में दीन से कहा कि रसूल अल्लाह ने कहा कि वो फ़कत यही कहना था गर्मी में धूप में सब हाजियों को इकट्ठा करके ठहरा के उस धूप में, वाकई बड़ी कड़ी धूप थी, जोहर का वक्त, जोहर की नमाज के बाद ये वाकया हुआ है, جو ہوا ہے
جی.
تو اس نے کہا کہ بس وہی دوست ہی انہوں نے کہنا تھا, بتانا تھا کہ علی میرے دوست ہیں. خیر ٹھیک ہے جی, یہ کہہ کہ وہ چلے گئے. جب چلے گئے تو اپنی گاڑی میں بیٹھے, 10-15 منٹ کے بعد اس موصوف نے فون کیا. تو فون کر کے کہا آغا آپ کہاں ہیں؟ اس نے کہا جی میں تو اتنا آگے نکل گیا ہوں آپ کے گھر سے. اس نے کہا کہ مجھے آپ سے ایک کام ہے, کائنڈلی آپ واپس آئیے. اس نے کہا یار فون پہ بتا. اس نے کہا نہیں فون پہ بتانا مناسب نہیں, آپ واپس آ جائیں. اس نے کہا یار جلدی ہے, گھر میں بچے یہ وہ. اس نے کہا یار اب مہربانی کریں, آپ میرے قدیمی وہ جاننے والے ہیں, آپ واپس آ جائیں, کیا ہو مشکل کیا ہے. خیر وہ کسی نہ کسی طرح سے واپس انہوں نے بلا لے. جب ان کے گھر پہ پہنچے تو اس نے کہا بتائیں کیا ایسی اہم بات تھی کہ جس کے لیے تو نے مجھے اتنی زحمت دی. اس نے کہا یہ کہنا تھا کہ میں آپ سے دوستی رکھتا ہوں. وہ آگ بگولا ہو گیا. اس نے کہا یار کوئی مذاق کی بھی کوئی حد ہوتی ہے, آپ نے مجھے اتنے اہم کام سے روک کے فقط یہی کہنا تھا, یہ موبائل پہ نہیں کہہ سکتے تھے, یا مثلاً اس کے کہنے کی ضرورت ہی کیا, ہم ایک مدت سے پہلے دوست ہیں, دوست بن کے چلے یار. اس نے کہا اچھا آپ کو اگر میں تھوڑی سی زحمت دے کے یہ کہوں کہ آپ میرے دوست ہیں تو آپ ناراض ہو جاتے ہیں. رسول اللہ نے 124,000 لوگوں کو دھوپ میں کھڑا کر کے کہا کہ علی میرے دوست ہیں. عقل مانتی اس بات کو؟ دیکھیے مولا کا معنی قرآن میں بھی لفظ ولی, انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. ایک ولی اللہ ہے, دوسرا اس کا رسول ہے, تیسرا وہ ولی ہے جو حالت رکوع میں زکاۃ دیتا ہے. در حقیقت امیر المومنین علی علیہ السلام کی ولایت کے اوپر اعتقاد رکھنا, ایمان رکھنا, اور ان کو رسول اللہ کا جس طرح غدیر خم کا واقعہ اس بات کا عینی گواہ ہے اور سچا بھی حقیقت بھی ہے, ماننا کہ علی علیہ السلام رسول اللہ کے بلا فصل جانشین ہیں, قرآن کے اوپر لبیک کہنا, قرآن کی آواز پر لبیک کہنے کے مترادف ہے. آیا اکمال پڑھ کے دیکھ لیجیے, علی اکمل تو لکم دینکم واتمم تو علیکم. آیا ولایت پڑھ کے دیکھ لیجیے, یہی جو میں نے آپ کی. آیا تبلیغ پڑھ کے دیکھ لیجیے. آیا عرض کروں آپ کی خدمت میں واقعہ سآل سائل ان بے عذاب ان واقع, یہ اسی وقت نازل ہوئی جب رسول اللہ نے اعلان کیا تو ایک سائل نے کہا کہ اگر یہ اعلان تو نے خدا کی طرف سے کیا ہے تو خدا کو کہے میرے اوپر عذاب نازل کرے, میں علی کی ولایت کو نہیں مانتا ہوں. اگر یہ اعلان تو نے اپنی طرف سے کیا ہے تو پھر ہم تیری بات نہیں مانتا. اسی وقت آسمان سے پتھر نہ گرا اور وہ وہیں پہ پھر نار ہو گیا. قرآن کی آیت جب ان آئے, ایک کوئی بھی پڑھا لکھا سنی, کوئی بھی عقل مند دانشور اور اہل تحقیق جو سنی ہے, جب ان آیتوں کو ساتھ ملا کے ان کا ترجمہ اور تفسیر پڑھے گا یقیناً وہ مجبور ہو جائے گا اس بات پہ کہ ولایت علی اتحاد کا سبب ہے. ہم سب اہل تشیع اور اہل سنت کے درمیان, اور جو غدیر ہے یہ موجب ہے وحدت کا ہمارے درمیان, کیونکہ قرآن اس کی تائید کر رہا ہے, حدیث اس کی تائید کر رہی, صحابہ کرام 110 صحابی, میں نے عرض کیا علامہ امینی کی الغدیر آپ اٹھا کے دیکھ لیجئے, 110 صحابی اور وہ بھی معتبر, جس طرح مثلا سلمان محمدی ہیں, جس طرح خود جیسے آپ نے فرمایا کہ مثلا حضرت ابو بکر نے بھی اس بات کی تائید کی, حضرت عمر نے بھی اس بات, حضرت عمر نے جا کے اور حضرت ابو بکر یہ پہلے وہ لوگ ہیں جنہوں نے کہا اے ابو طالب کے بیٹے آپ کو مبارک ہو, آج کے دن آپ مومنوں کے امیر اور رسول کے جانشین بن گئے. پھر جا کے ہاتھ پہ بیعت کی, پھر علی علیہ السلام کی بیعت کا جو ہے وہ اقرار ہوا وہاں پہ خیمے میں, سب آ کے ہر کسی نے مولا علی کی بیعت کی ہے. لہٰذا علی علیہ السلام کی ولایت جو تھی یا جو وصایت جو تھی یا جانشینی جو تھی, یہ موجب تھا امت کی پیش رفت کا, امت کی ترقی کا. آج پوری دنیا پہ, حسن بھائی میں پورے یقین سے کہتا ہوں, خدا شاہد ہے, پوری دنیا پہ اسلام کی حکومت ہوتی اگر حکومت علی علیہ السلام کو مل جاتی. آج پوری دنیا پہ اسلام غالب. قرآن نے فرمایا ہے میرے حبیب لیظہرہ علی الدین کلہ, میں تیرے دین کو پورے ادیان پہ غالب کر دوں گا. ہم کیسے یہ مان لیں کہ قرآن کی بات غلط ہے؟ نعوذ باللہ من ذالک. قرآن نے کہا ہے میں تیرے دین کو پورے دینوں پہ غالب کر, لیکن دین اسلام تو ابھی چھوٹے سے خطے میں محدود ہے. کیوں نہیں 1400 سال میں دین اسلام پورے ادیان پہ غالب ہوا؟ کیوں نہیں پوری دنیا کو اس نے مسخر کیا جبکہ قرآن 1400 سال پہلے سے آوازیں دے رہا ہے؟ وجہ یہی ہے کہ حکومت وصایت رسول کی ولایت ان ہاتھوں میں نہ گئی جن ہاتھوں میں رسول دے کے گئے تھے. اور آج بھی اگر امت واقعاً اگر امت چاہتی ہے پیش رفت کرے, ترقی کرے, غدیر کو میں کہتا ہوں غدیر کو اتنا عام کیا جائے کہ ہر عام و خاص کے دل کی پہلی آواز غدیر بن جائے, غدیر کو متعارف کروایا جائے, غدیر کا واقع, اور اس کے بعد غدیر کی روشنی میں فرزند امیر المومنین کا انتخاب کیا جائے. فرزند امیر المومنین سے میری مراد یہ نہیں کہ نسب کے اعتبار سے, ہاں اگر نسب کے اعتبار سے بھی اولاد علی ہو تو ہمارے لیے باعث افتخار ہے, اور اگر نسب کے اعتبار سے نہ بھی ہو تو وہ ہو جو صداقت میں علی کی طرح ہو, جو دیانت میں علی کی طرح ہو, جو شجاعت میں علی کی طرح ہو, جو عدل میں علی کی طرح ہو. اگر ایسے پیشوا کا آج عالم اسلام انتخاب کر لیتی ہے, میں ایک طالب علم ہوں, تاریخ کا طالب علم ہوں, اور تاریخ کچھ لوگ کہتے ہیں کہ تاریخ بادشاہوں کے قصوں کہانیوں کا, تاریخ ایک سائنس ہے حسن بھائی, میں یہیں پہ بیٹھ کے ثابت کرتا کہ تاریخ کیسے سائنس ہے, ٹائم نہیں ہوتا یہاں پہ بندہ مفصل بات کرے. تاریخ ایک سائنس ہے, اور سائنس 2+2=4 ہے. میں میرے مجھے چند ایک واقعہ بتا دیجئے, میں نتیجہ بتا دوں گا, نتیجہ اس کا کیا نکلے گا. کہنے کا مطلب یہ ہے کہ آج بھی امت اس واقعے کی اہمیت کو سمجھ لے اور ایک ایسے شخص کے اوپر اکٹھی ہو جائے, متحد ہو جائے اور اس کی پیروی کے لیے آمادہ اور تیار ہو جائے, تو یہ اسلام عالم کو جو ہے اپنے قبضے میں لے لے گی, نہ فقط عالم کو بلکہ کائنات کی تمام چیزوں کو. کیوں قرآن نے فرمایا سخر لکم الشمس والقمر والنجوم والبحار, ہر شے میں نے انسان کے لیے مسخر کر دی. انسان جو ہے وہ خود کو انسانیت کی اس مقام تک لے جائے, انشاءاللہ ساری کائنات انسان کی مٹھی میں ہے.